আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যান ওয়া আদাম বাইনাল মা'ই ওয়াত-তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বা'দ ফা'উযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রাহমানির রাহিম আলহামদুলিল্লাহ হামারি আজ কি ইয়ে নশিস্ত 50বিং নশিস্ত হ্যায় گویا نس سینچری مکمل ہو گئی۔ آپ حضرات اسی خلوص اور محبت کے ساتھ آتے رہیں، انشاءاللہ تعالی بزرگان دین کے صدقے میں اور نبی پاک علیہ الصلوۃ والسلام کی نگاہ کرم سے یہ سلسلہ جاری رہے گا۔ آج کی ہماری اس نشست کا عنوان ہے خیر البشر صلی اللہ علیہ وسلم۔ نبی پاک علیہ الصلوۃ والسلام خیر البشر ہے۔ بشریت ایک ایسی چیز ہے، اب آپ اس کو آدمیت کہیں، انسانیت کہیں، بشریت کہیں، ایک کامن ہے۔ ہر انسان بشر ہے، آپ بھی بشر ہیں، میں بھی بشر ہوں، سب بشر ہیں، سب آدمی ہیں، سب انسان ہیں۔ لیکن نبی پاک علیہ الصلوۃ والسلام کی بشریت اور ہماری بشریت میں زمین آسمان کا فرق ہے۔ یہ جو مخالفین کہتے ہیں کہ ہماری طرح بشر تھے، اللہ نے فرمایا محبوب آپ فرمائیے قل انما انا بشر مثلکم، میں تمہاری مثل ایک بشر ہوں۔ اس آیت کو لے کر وہ کہتے ہیں کہ جی حضور معاذ اللہ ہماری طرح بشر تھے، ہماری طرح انسان تھے۔ بشریت ہماری اور بشریت نبی پاک علیہ الصلوۃ والسلام کی زمین آسمان کا فرق ہے۔ کیوں؟ اس لیے کہ بشریت ہماری حقیقت ہے جبکہ حضور کی بشریت حضور کی صفت ہے۔ ہماری بشریت اگر ہم سے چھین لی جائے تو ہم ختم ہو جائیں، کیونکہ حقیقت کے چھین جانے سے وہ چیز ختم ہو جاتی ہے۔ ہماری بشریت ہماری حقیقت ہے اور نبی پاک علیہ الصلوۃ والسلام کی بشریت ان کی صفت ہے۔ اس لیے کہ حضور علیہ الصلوۃ والسلام نے فرمایا کنت نبیم و آدم بین الماء والطین، میں نبی تھا جب آدم مٹی اور پانی کے درمیان تھے۔ کنت نبیم و آدم بین الروح والجسد، میں نبی تھا جب آدم جسم اور روح کے درمیان تھے۔ یعنی ابھی حضرت آدم علیہ السلام کا جسم مبارک تیار نہیں ہوا، ابھی وہ پانی اور مٹی کے درمیان ہے، ابھی وہ روح اور جسم کے درمیان ہے، اور حضور فرما رہے میں نبی تھا۔ دنیا کے پہلے انسان حضرت آدم، آدمیت کی ابتدا ہو رہی ہے حضرت آدم سے، ان سے پہلے تو کوئی انسان نہیں۔ بشریت کی ابتدا ہو رہی ہے حضرت آدم سے، آدمیت کی ابتدا ہو رہی ہے، انسانیت کی ابتدا ہو رہی ہے حضرت آدم سے۔ تو ابھی دنیا کا پہلا انسان وجود میں نہیں آیا، ابھی دنیا کا پہلا بشر وجود میں نہیں آیا، ابھی دنیا کا پہلا آدمی وجود میں نہیں آیا، اور حضور فرما رہے میں نبی تھا۔ اس کا مطلب ہے بشریت حضور کی حقیقت نہیں، بشریت حضور کی صفت ہے۔ تو ہماری حقیقت، ہماری بشریت ہماری حقیقت ہے، اور نبی پاک علیہ الصلوۃ والسلام کی بشریت وہ حضور کی صفت ہے۔ صفت کے چھن جانے سے آدمی ختم نہیں ہوتا۔ مثلا تقریر میری صفت ہے، اگر یہ مجھ سے چھین لی جائے میں پھر بھی موجود رہوں، میں انسان رہوں، لیکن اگر میری بشریت مجھ سے چھین لی جائے میں ختم ہو جاؤں۔ تو حضور علیہ الصلوۃ والسلام کی بشریت حضور کی حقیقت نہیں، حضور کی صفت ہے، اس لیے کہ بشریت سے پہلے موجود، آدمیت سے پہلے موجود، انسانیت سے پہلے موجود۔ کنت نبیم و آدم بین الماء والطین، میں نبی تھا جب آدم مٹی اور پانی کے درمیان تھے۔ تو اب ہماری بشریت میں اور حضور علیہ الصلوۃ والسلام کی بشریت میں زمین آسمان کا فرق ہے۔ ہم بشر ہیں مگر وہ سید البشر ہیں، وہ افضل البشر ہیں، وہ وجہ وجود بشر ہیں، وجہ سبب تخلیق بشر صلی اللہ علیہ وسلم۔ تو اب بشریت کامن نہیں ہوئی، ہماری بشریت میں اور نبی پاک علیہ الصلوۃ والسلام کی بشریت میں زمین آسمان کا فرق ہے۔ تو ہم نے موضوع کیا بتایا، خیر البشر، خیر کے معنی بہتر، خیر کے معنی بہتر۔ اور یہ حقیقت ہے کہ حضور علیہ الصلوۃ والسلام اس پوری کائنات میں سب سے بہتر، سب سے افضل، सबसे बरतर और सबसे बाला। अब खैर का लफ्ज नबी पाक अलैहिस्सलाम की जात के साथ ऐसे लाजिम और मलजूम हो गया कि अब जिस चीज का ताल्लुक हुजूर की जात के साथ हो जाए वही बेहतर है, जिस चीज का ताल्लुक हुजूर की जात के साथ हो जाए वही बेहतर। अब कैसे? पहले तो बशरियत को आपने देख लिया कि हमारी बशरियत हुजूर की बशरियत जमीन आसमान का फर्क, तो उनकी बशरियत हमारी बशरियत से करोड़ा अरबों दर्जे बेहतर। हुजूर का जमाना तमाम जमानों से बेहतर। सरकार ने फरमाया खैरुल कुरूनी करनी, मेरा जमाना तमाम जमानों से बेहतर। तो हुजूर का जमाना तमाम जमानों से बेहतर। जिस साथ में पैदा हुए, विलादत हुई, वो साथ तमाम साथों से बेहतर। कब? सुबह सादिक के वक्त। दिन कहता था कि ये सादत मुझे मिले और रात कहती थी सादत मुझे मिले। अल्लाह तबारक व ताला ने अपने हबीब पाक अलैहिस्सलातु वस्सलाम को ऐसी साथ में पैदा किया दोनों को सादत मिल गई। रात के जाने का वक्त, दिन के आने का वक्त, सुबह सादिक के वक्त हुजूर अलैहिस्सलातु वस्सलाम की विलादत हुई, इस दुनिया में जलवागर हुआ। तो कैफियत क्या थी? अंधेरा छट रहा था, रोशनी फैल रही। सुबह जब होती है सुबह सादिक के वक्त, कभी उठ के देखो अंधेरा आहिस्ता आहिस्ता जैसे झुटपुटा जिसे कहते हैं छट रहा, हल्की हल्की रोशनी फैल रही। और इस साथ में पैदा करने में हिकमत ये थी, दुनिया को पता चल जाए अब वो जात इस दुनिया में जलवा कर हो रही है कि जुल्मत के अंधेरे छट रहे हैं और नूर की रोशनी फैल रही है। और आपकी विलादत की वजह से ही वो साथ ही मकबूलियत के साथ हो। कभी सुबह सादिक के बाद उठकर देखें, अपने गुनाहों पे नजर करके अपनी पेशानी को अल्लाह की बारगाह में झुकाकर अपनी आंखों से दो आंसू बहाकर देखें कितनी रहमतें वो नाजिल करता। उस साथ में जो कुछ मांगा जाए कबूल है, इसलिए कि नबी पाक अलैहिस्सलाम की विलादत ही उस साथ में हुई। तो जिस साथ में तशरीफ लाए तमाम साथों से बेहतर, जिस दिन तशरीफ लाए पीर के दिन तमाम दिनों से बेहतर, जिस महीने में तशरीफ लाए रबीउल अव्वल शरीफ का महीना तमाम महीनों में बेहतर। यानी अब जिस जिस का ताल्लुक हुजूर अलैहिस्सलाम की जात से होता जाएगा वही बेहतर, वही बेहतर। बशरियत हमारी बशरियत से बेहतर, हुजूर का जमाना तमाम जमानों से बेहतर, जिस साथ में तशरीफ लाए तमाम साथों से बेहतर, जिस दिन में विलादत हुई तमाम दिनों से बेहतर, जिस महीने में हुई तमाम महीनों से बेहतर, जो कुरान लेकर आए वो तमाम कुतुबे समाविया से बेहतर। तौरात इंजील जबूर या जितने भी सहीफे नाजिल हुए उन सब से बेहतर कुरान। तो जो किताब लेकर आए कुरान मजीद फरकान हमीद तमाम कुतुबे समाविया से बेहतर। और उस किताब की ये शान है कि वो किताब जो पढ़े और पढ़ाए वो सबसे बेहतर। हुजूर ने फरमाया खैरुकुम मन ताअल्लमल कुरान वअल्लमहु, तुम में बेहतरीन वो है जो कुरान पढ़े और पढ़ाए। तो जो कुरान पढ़े और पढ़ाए वो सबसे बेहतर, वो किताब तमाम किताबों में बेहतर। और इस किताब को कुरान करीम को जो पढ़ता है पढ़ाता है हुजूर ने फरमाया सबसे बेहतर। जिस रात में यह कुरान नाजिल हुआ कुरान ने कहा खैरुम मिन अल्फ शहर, हजार महीनों से बेहतर, हजार महीनों से बेहतर, शबे कदर हजार महीनों से बेहतर। एक रात अल्लाह की बारगाह में याद में उसकी मोहब्बत में उसकी तमहीद और तकदीर बयान करते हुए गुजार दो, हजार महीनों से बढ़कर सवाब ले। तो जिस रात में कुरान आया वो कुरान तमाम रातों से हजार महीनों से बेहतर। हुजूर के सहाबा दीगर अंबिया इकराम अलैहिस्सलाम के सहाबा से बेहतर। हजरत मूसा अलैहिस्सलाम ने फरमाया अपनी कौम से बनी इसराइल से बैतुल मुकद्दस में दाखिल हो जाओ। वहां एक कौम थी जो बड़ी ताकतवर थी, कवि हैकल थे, उनके कद थे, जिस्म था, देखने में देव हैकल लगते थे। फरमाया अल्लाह फरमाता दाखिल हो जाओ। किसने? हजरत मूसा अलैहि सलाम ने। किससे कहा? अपनी कौम से बनी इसराइल से। कहते नहीं हम तो नहीं दाखिल होंगे। क्यों? हम कैसे लड़ेंगे? نہ صرف یہ کہ انکار کیا بلکہ کہا فذهب انت وربک فقاتلا, اے موسیٰ آپ اور آپ کا رب جا کر لڑے, انا ہاہنا قائدون, ہم تو یہاں آرام سے بیٹھے. بنی اسرائیل کا یہ حال, حضرت موسیٰ کی امت, ان کی قوم, ان کے صحابہ, ان کے ساتھی, آپ اور آپ کا رب جا کر لڑے, ہم تو یہاں بیٹھے ہیں, انا ہاہنا قائدون, اور حضور علیہ الصلوۃ والسلام کے صحابہ قربان جائیے. سرکار نے فرمایا جہاد کرو. عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم, ہم موسیٰ علیہ السلام کی قوم نہیں جو ہم آپ سے کہیں کہ آپ اور آپ کا رب جا کر لڑے. اے اللہ کے حبیب, جہاں پسینہ گرے گا اپنا خون بہا دے. اور یہی نہیں کہا, جنگ احد میں مظاہرہ کر کے دکھا دیا, سامنے سے تیر آ رہے ہیں, اگر پتھر بھی آ رہے ہوں تو کسی کی ہمت ہے کہ پتھروں کے سامنے کھڑا ہو جائے؟ ناک پہ بھی لگ سکتا ہے, آنکھ پہ بھی لگ سکتا ہے, چہرے پر کہیں بھی لگ سکتا ہے. وہاں پتھر نہیں آ رہے تھے, تیر آ رہے تھے, تیر کہ اگر آنکھ میں لگے تو آنکھ ضائع ہو جائے, حلق میں لگے تو انسانی ختم ہو جائے, کہیں بھی لگ سکتا ہے. لیکن وہ ایسے جانسار تھے کہ سامنے سے کفار تیروں کی بارش کر رہے ہیں اور وہ حضور علیہ الصلوۃ والسلام کے سامنے کھڑے کہ ہمیں تیر لگ جائے, ہم ختم ہو جائیں, تیر حضور تک نہ پہنچنے پائے. یہ ہے حضور علیہ الصلوۃ والسلام کے جانسار صحابہ. حضرت طلحہ رضی اللہ تعالیٰ نے اپنا ہاتھ آگے کر دیا, تیروں کو ہاتھ پہ روکا, اتنے تیر لگے کہ ہاتھ ہی بیکار ہو گیا, چھلنی ہو گیا, لیکن حضور تک تیر نہیں پہنچنے دی. ایسے جانسار کہاں ہوں گے؟ نہ ایسا آقا دوسرا اس دنیا میں ہوا, نہ ایسے عاشق دوسرے اس دنیا. تو حضور کے صحابہ تمام انبیاء کرام علیہ السلام کے صحابہ سے بہتر, حضور کی امت تمام امتوں سے بہتر. قرآن نے کہا کنتم خیر امت اخرجت للناس, تم تمام امتوں میں بہترین امت ہو. کون؟ ہم گناہگار سیاق, ہمیں قرآن کہتا ہے تم بہترین امت ہو. حضور کی امت, امت محمدیہ, یعنی جتنی امتیں پہلے گزر چکی ہیں, قرآن نے کہا ان سب میں تم بہترین امت ہو. تو ہمارے اندر کون سے سرخاب کے پر لگے کہ ہم بہتر ہیں؟ ہم بہت زیادہ متقی ہیں, ہم بہت زیادہ پرہیزگار ہیں. جتنی برائیاں دیگر امتوں میں تھی سب اس میں موجود, سب کچھ موجود, لیکن قرآن نے کہا نہیں تم بہترین امت ہو. کس وجہ سے؟ اس وجہ سے کہ جس کی امت ہو وہ بہترین, بہترین نبی کی امت ہو, اس وجہ سے تم بہترین ہو. یہ ہماری خوش قسمتی کہ اللہ نے حضور علیہ الصلوۃ والسلام کے غلاموں میں, حضور کی امت میں ہمیں رکھا. تو حضور کے صحابہ دیگر انبیاء کرام علیہ السلام کے صحابہ سے بہتر, حضور کی امت تمام امتوں سے بہتر. جو دین لے کر آئے تمام ادیان میں سب سے بہتر دین اسلام. قرآن نے کہا ان الدین عند اللہ الاسلام, اللہ کے نزدیک پسندیدہ دین اسلام ہی ہے. اسلام کو پسند کیا. اگر پسند ہم پر چھوڑ دی جاتی, لوگوں یہ سارے دین موجود ہیں, دین عیسوی, دین موسوی, یہودیت, عیسائیت, اسلام, بدھزم, ہندوازم, یہ جتنے بھی موجود ہیں, تم پسند کر لو اس میں سے جو تمہیں اچھا لگے قبول کر لو, یہ بھی ہو سکتا تھا. تو انسان کی چوائز میں غلطی ہو سکتی ہے, خالق کائنات کی چوائز میں غلطی نہیں ہو سکتی. ہم غلطی کر سکتے ہیں, ہماری فکر غلط ہو سکتی ہے, ہماری سوچ غلط ہو سکتی ہے, ہماری پسند غلط ہو سکتی ہے. اسی لیے اللہ تبارک و تعالیٰ نے یہ احسان عظیم ہم پر فرمایا کہ چوائز ہم پر نہیں چھوڑی, ان تمام ادیان میں سے چن کر ہمیں دے دیا, یہ ہے دین اسلام, عمل کر لو. ان الدین عند اللہ الاسلام, اللہ کے نزدیک پسندیدہ دین اسلام. اور یہ حقیقت ہے کہ جتنے بھی ادیان اس وقت اس پوری کائنات میں موجود ہیں, اگر کوئی دین جو کامل اور اکمل ہے, صرف اور صرف دین اسلام. زندگی گزارنے کے اصول اس میں موجود ہیں, تہذیب اس میں ہے, تمدن اس میں ہے, ثقافت اس میں ہے, ادب اس میں ہے, احترام اس میں ہے, شرم اس میں ہے, حیا اس میں ہے, ہر چیز اس میں ہے جو دین اسلام کہلاتا ہے. اور دیگر ادیان کو آپ دیکھ لیں تو کچھ نہیں. اسلام زندگی گزارنے کا پورا اصول بیان کر رہا ہے, انسان کی پیدائش سے لے کر اس کی موت تک اور نہ صرف یہ کہ موت تک مرنے کے بعد کے بھی احکام بیان کر رہا ہے. مرزے کو نہلانا کیسے ہے, کفنانا کیسے ہے, کس طرح دفنانا ہے, عدم احترام کے ساتھ کیسا ہی گناہگار کیوں نہ ہو ایمان والوں کے کندھوں پر جا رہا, ایمان والوں کے کندھوں پر جا رہا. یہ سب اسلام کی تعلیمات. تو جو دین حضور علیہ الصلوۃ والسلام لے کر آئے وہ تمام ادیان میں سب سے بہتر, جس شہر میں سرکار پہنچ جائیں وہی شہر تمام شہروں سے بہتر. اللہ نے فرمایا لا اقسم بهذا البلد وانت حل بهذا البلد, اے محبوب صلی اللہ علیہ وسلم مجھے قسم ہے اس شہر کی جس میں آپ تشریف فرما, مکہ معظمہ حضور تشریف فرما تھا, مجھے اس شہر کی قسم. اب علماء نے لکھا کہ قسم کیوں کھائی, کیا اس لیے کہ وہاں پر بیت اللہ ہے, کیا اس لیے کہ وہاں مقام ابراہیم, کیا اس لیے کہ وہاں صفا و مروہ ہے, کیا اس لیے کہ وہاں حجر اسود ہے؟ نہیں, مقام ابراہیم, صفا و مروہ, حجر اسود, بیت اللہ, یہ سب موجود ہیں. قرآن نے کہا وانت حل بهذا البلد, اے محبوب آپ تشریف فرما. تو جس شہر میں تشریف لے گئے وہ شہر سب سے بہتر, اور جب مکے سے مدینے چلے گئے تو مدینہ مکے سے بہتر, المدینہ تو خیر من مکہ, مدینہ مکے سے بہتر. اب یہاں پر ایک نقطہ ہے, اگر پوچھو کہ مکہ بہتر یا مدینہ کیا بہتر, تو عاشق تو یہی کہے گا مدینہ بہتر, جہاں سرکار آرام فرما ہے وہی سب سے بہتر. تو آپ کہیں گے یہ کیسی بات, اگر اجر و ثواب کے لحاظ سے دیکھیں تو مکے میں ایک نیکی برابر ایک لاکھ, آپ ایک نیکی کریں ایک لاکھ کا ثواب مل جائے, ایک نماز پڑھی ایک لاکھ نماز لکھی گئی, اور مدینے میں ایک نیکی برابر 50,000, ایک نماز پڑھی حضور کی مسجد میں 50,000 نمازوں کا ثواب, اور حرم میں نماز پڑھی مکے میں 1,00,000 نمازوں کا ثواب. تو آپ کہیں گے کہ یہ تو بات عجیب ہو گئی, ثواب تو ادھر زیادہ ہے, جہاں زیادہ ملے وہ افضل ہے نا, مکے میں 1,00,000, مدینے میں 50,000, تو آپ نے کیسے کہہ دیا المدینہ تو خیر من مکہ کہ مدینہ مکے سے بہتر. اب سنو, بلا شبہ مکے میں ایک نیکی برابر 1,00,000, لیکن ایک گناہ بھی برابر 1,00,000, سمجھ گئے, ایک نیکی 1,00,000 کے برابر, لیکن اگر ایک گناہ کر دیا وہ بھی 1,00,000 لکھا جائے گا. کیا مطلب کہ اگر ایک نیکی کی اور دو گناہ کر دیے تو کیا ہوا, جو سرمایہ تھا وہ بھی ختم, ایک نیکی کی 1,00,000 تو ملی لیکن اگر دو گناہ کر دیے 2,00,000 لکھے گئے, جو لے کر گئے وہ بھی گنوا کے آ گئے. اور مدینے میں ایک نیکی برابر 50,000, اور ایک گناہ ایک, گویا یہ کرم ہے, صدقہ ہے جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا, کہ یہاں پر اگر ایک نیکی کرو 1,00,000 ضرور ملیں گے, لیکن ایک گناہ کر دیا تو وہ بھی 1,00,000 لکھا جائے گا. اور مدینے میں حضور کا کرم یہ ہے کہ ایک نیکی برابر 50,000, اور ایک گناہ ایک 50,000 نہیں لکھا جائے گا. پتا یہ چلا کہ مکے میں جلال اور حیبت کے جلوے ہیں تو مدینے میں جمال اور رحمت کے جلوے, ادھر اللہ کا جلال ہے ادھر میرے رسول کا جمال, رحمت ہی رحمت ہے کرم ہی کرم. المدینہ تو خیر من مکہ, مدینہ مکے سے بہتر. جس چیز کا تعلق حضور علیہ الصلوۃ والسلام کی ذات سے ہو جائے وہی بہتر. آنکھ, جس روضہ انور میں نبی پاک علیہ الصلوۃ والسلام آرام فرما ہے, زمین کا وہ حصہ جو حضور کے جسم مبارک سے لگا ہوا ہے, خدا کی قسم وہ بیت اللہ سے بھی افضل ہے, بیت المقدس سے بھی افضل ہے, مقام ابراہیم سے بھی افضل ہے, حجر اسود سے بھی افضل ہے, صفا و مروہ سے بھی افضل ہے, جنت سے بھی افضل ہے وہ اس سے جو حضور کے جسم مبارک سے لگے. تمام علماء کا اس پر اتفاق ہے, اس لیے کہ وہ ذات آرام فرما ہے جو سب سے افضل, اور ان تمام چیزوں کو افضلیت اگر ملی ہے تو میرے رسول کی ذات کی وجہ سے ملی. کعبے کو 4 چاند لگے ہیں تو حضور کے آنے سے لگے. تو جس چیز کا تعلق ہو جائے نبی پاک علیہ الصلوۃ والسلام کی ذات سے وہی افضل, وہی بہتر. हुजूर की सीरत तमाम अंबिया इकराम अलैहिस्सलाम की सीरतों से बेहतर। देखिए, सीरत ऐसी होनी चाहिए कि इंसान उससे रहनुमाई हासिल करे। बिला शुबा दीगर अंबिया इकराम अलैहिस्सलाम की सीरत में रहनुमाई मौजूद है। हम ये नहीं कहते कि माज़ अल्लाह उनकी सीरत ऐसी है कि कोई रहनुमाई है। वो भी अल्लाह के नेक बरगुजीदा पैगंबर हैं, हजरत ईसा रूहुल्लाह हैं, हजरत मूसा कलीमुल्लाह हैं, हजरत इब्राहिम खलीलुल्लाह हैं, हजरत इस्माइल ज़बीहुल्लाह हैं, ये तमाम अंबिया इकराम अलैहिस्सलाम जितने भी हैं। लेकिन अगर तमाम की सीरत देखो और उसके बाद नबी पाक अलैहिस्सलाम की सीरत देखो, तो सबसे कामिल और अकमल सीरत जिसमें हर शोबे के मुतालिक रहनुमाई है वो हुजूर अलैहिस्सलाम की सीरत। अब ईसाई हैं, हजरत ईसा अलैहिस्सलाम को मानते हैं ना, लेकिन हजरत ईसा अलैहिस्सलाम की सीरत में, उनकी हयात तैयबा में, उनकी जिंदगी में अज़्दवाजी जिंदगी के लिए रहनुमाई नहीं। क्यों नहीं? उन्होंने शादी नहीं की। हजरत ईसा अलैहिस्सलाम ने तजर्रुद में जिंदगी गुजारी तन्हा। अब अज़्दवाजी जिंदगी के लिए रहनुमाई कैसे हासिल करें? लेकिन हुजूर अलैहिस्सलाम की सीरत ऐसी कामिल और अकमल है, जो जिस शोबे से ताल्लुक रखता है उसी नजर से देख ले, रोशनी मिल रही है, रहनुमाई मिल रही है। और ये मैं नहीं कह रहा, एक अंग्रेज मुफक्किर, उसने क्या किया, दुनिया के 100 बड़े इंसान, वेल एजुकेटेड, यानी जिनको कहा जाए बहुत ज्यादा काबिल, उन सब के नाम लिखे, उन सब की सीरत, उनके कारनामों को, हयात को, जिंदगी को पढ़ा। ईसाई, मुसलमान नहीं, ईसाई, अंग्रेज, फर्दन फर्दन सबको पढ़ा और एक किताब लिखी, उसका नाम रखा 100 बड़े इंसान। 100 बड़े इंसान दुनिया के, उसमें साइंटिस्ट भी हैं, उसमें आलिम भी हैं, उसमें फाजिल भी हैं, मुफक्किर भी हैं, जितने भी हैं सब। और वो अंग्रेज अगर वो चाहता तो पहले नंबर पे हजरत ईसा अलैहिस्सलाम का नाम लिख देता। जाहिर है अपने नबी की शान हर कोई बयान करता, और अगर कोई ईसाई हजरत ईसा अलैहिस्सलाम की शान बयान करे तो कोई कमाल नहीं, कोई हुजूर का उम्मती हुजूर की शान बयान करे तो कमाल नहीं। वो कहे कि भाई इनके नबी हैं, ये शान बयान कर। कमाल ये है कि वो ईसाई जो हजरत ईसा अलैहिस्सलाम को मानता है, बिल्कुल न्यूटन माइंड के साथ 100 बड़े इंसानों की सीरत का मुताला करता है, पढ़ता है, देखता है, रिसर्च करता है, और जब किताब लिखता है तो पहला नंबर देता है हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम। नारे तकबीर, नारे रिसालत, और वो लिखता है कि मैंने 100 बड़े इंसानों की सीरत को, उनके कारनामों को देखा, उनके शब रोज को देखा, उनके दिन और रात को देखा, जिंदगी गुजारने के तरीकों को देखा। सिर्फ पूरी कायनात में एक वाहिद शख्सियत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है जिनकी सीरत हर तरीके से कामिल है, अकमल, हर शोबे में रहनुमाई मौजूद है। एक मजदूर है, वो सोचे कि मैं कैसे काम करूं, वो देख ले कि हुजूर ने मस्जिद नबवी की तामीर में खुद ईंटें उठाई। एक शौहर है, वो देखे कि मैं कैसे सलूक करूं अपनी अहलोयाल के साथ, अपनी बीवी बच्चों के साथ, हुजूर अलैहिस्सलाम की सीरत देख ले। उम्मातुल मोमिनीन के साथ किस तरह, बाप है वो देखे कि मैं कैसे तरबियत करूं, देख ले इमाम हसन हुसैन की कैसे तरबियत की। एक सुपे सालार है, वो देखे कि मैं किस तरह जंग करूं, कैसे मैं मुकाबला करूं काफिरों का, हुजूर अलैहिस्सलाम की सीरत देख ले। एक उस्ताद है, वो देखे कि मैं कैसे दर्स दूं, हुजूर की सीरत देख ले उसमें मौजूद। जो जिस शोबे से ताल्लुक रखता हो वो देख ले, उसको वहीं से रहनुमाई मिल रही। पता चल गया कि हर चीज का मरकज और मंबा जाते पाके मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। और एक बड़ी प्यारी बात किसी ने कही कि मस्जिद नबवी में हुजूर अलैहिस्सलाम ने एक हुकूमत कायम की, एक इस्लामिक स्टेट, पहली इस्लामिक रियासत हुजूर ने कायम फरमाई। लोगों ने उसे देखा, जो जिस शोबे से ताल्लुक रखता था उसने उसी तरह देखा और उसने अपना बयान दे दिया। सुपे सालार से पूछा कि मदीने में जो एक हुकूमत कायम थी वो क्या थी? उसने कहा नहीं, वो तो एक जर्नैल की कमीनगाह थी जहां पर तरबियत दी जाती थी, फौजियों को तरबियत दी जाती थी, जिहाद के लिए आमादा किया जाता था। वहां से तो दस्ते निकलते थे जिहाद के लिए और वहां जो था वो एक अजीम सुपे सालार था जो न सिर्फ अपने फौजियों की तरबियत करता था, उनको जंग के तरीके भी बताता। काजियों से पूछा, उन्होंने कहा नहीं, वो तो एक अदालत थी, वहां तो एक काजी था, मुजरिमों को सजा दी जाती थी, बेगुनाहों को छोड़ दिया जाता था, हकदार को हक दिलाया जाता था, इंसाफ किया जाता था, वहां तो एक काजी था, वो तो एक अदालत थी। आलिमों से पूछा, उन्होंने कहा नहीं, वो तो एक दारुल उलूम था, वो तो एक दारुल उलूम था, वहां तो कुरान की तालीम दी जाती थी। मुबल्लिगों से पूछा, उन्होंने कहा नहीं, वहां तो तबलीग की तरबियत दी जाती थी, वहां से तो तबलीग के लिए वफूद बनाकर सहाबा को भेजा जाता था। सूफिया से पूछा, उन्होंने कहा नहीं, वो तो एक खानकाह थी, वहां तो एक शेख मौजूद था, वहां तो वज था, कैफ था, मुराकबा था, मुकाशफा था, मुजाहिदा था, सुरूर था, वहां तो तज़किया नफ्स और तस्फिया कल्ब की तालीम दी जाती थी, वहां जाहिर और बातिन को पाक और साफ किया जाता था। अब अकले इंसानी हैरान है कि उसको क्या कहें, क्या कहें कि वो चीज क्या थी और वहां जो शख्स था वो कौन था, जो जात वहां मौजूद थी उसमें क्या औसाफ थे। इश्क ने जवाब दे दिया, सुनो, वहां पर जो जात वाला सिफात मौजूद थी वो सब कुछ थी, सब कुछ थी, और वहां से हर शोबे हाय जिंदगी से ताल्लुक रखने वालों को रहनुमाई मिल रही थी, कयामत तक वहां से रहनुमाई मिलती रहेगी। जो जिस नजर से देखेगा वहीं से रहनुमाई हासिल करेगा, अमल करेगा, कामयाब हो जाएगा। यह है हुजूर अलैहिस्सलातु वस्सलाम की कामिल और अकमल सीरत। पूरी कायनात में कोई ऐसा इंसान मौजूद नहीं जिसकी जिंदगी का एक एक लम्हा महफूज हो। हमारे आका सल्लल्लाहु अलैहि वसल्लम की हयात मुबारक का हर लम्हा महफूज, विलादत लेकर विसाल तक एक एक लम्हा सहाबा ने महफूज किया, बल्कि यहां तक के हुजूर की मुस्कुराहटों को महफूज किया। है कोई ऐसा इंसान जिसकी मुस्कुराहटों पर किताब लिखी गई हो? लेकिन हुजूर के ऐसे आशिक मौजूद जिन्होंने किताब ही लिखी प्यारे नबी की मुस्कुराहटें, जिस जिस मकाम पर हुजूर मुस्कुराए सब जमा कर दिया और एक किताब छाप। है कोई इंसान ऐसा जिसकी मुस्कुराहटों को जमा किया गया हो? बल्कि सहाबा की शान देखो कि जब कोई हदीस बयान करते उसी अंदाज में बयान करते जिस अंदाज में हुजूर ने बयान फरमाई सल्लल्लाहु अलैहि वसल्लम। एक सहाबी हदीस बयान करते हुए मुस्कुरा रहे, लोगों ने कहा इसमें मुस्कुराने की क्या वजह है, क्या बात है? कहा मुझे नहीं पता, सिर्फ इतना जानता हूं जब आका से सुनी थी वो भी मुस्कुरा रहे। पता ये चला कि पूरी कायनात में अगर कोई कामिल और अकमल इंसान जिसकी सीरत पर हर शोबे जिंदगी में उसकी सीरत में रहनुमाई मौजूद है तो नबी पाक अलैहिस्सलाम की जाते वाला सिफात। तो अब इजमाली तौर पर जरा हम इस पर नजर डाल लें, क्योंकि हमने इब्तिदा में कहा था कि हमारी इस नशिस्त का उनवान है खैरुल बशर। तो ये चीज याद रखिए, जिसका ताल्लुक हुजूर अलैहिस्सलाम की जात से हो जाए वही बेहतर, हुजूर की बशरियत हमारी बशरियत से बेहतर, हुजूर का जमाना तमाम जमानों से बेहतर, जिस साथ में विलादत हुई तमाम साथों में बेहतर, जिस दिन में विलादत हुई वो दिन तमाम दिनों में बेहतर, जिस महीने में विलादत हुई वो तमाम महीनों से बेहतर, जिस शहर में हुई तमाम शहरों से बेहतर, हुजूर के सहाबा तमाम अंबिया किराम अलैहिस्सलाम के सहाबा से बेहतर, जो कुरान लेकर आए तमाम कुतुब समाविया में बेहतर, हुजूर अलैहिस्सलातु वस्सलाम पर नाजिल होने वाला कुरान जिस रात में नाजिल हुआ वो रात हजार महीनों से बेहतर, जो कुरान पढ़े और पढ़ाए वो सबसे बेहतर, जो दीन लेकर आए तमाम अदियान में बेहतर, जिस शहर में हुजूर तशरीफ फरमा हो जाए वो तमाम शहरों से बेहतर, और हुजूर की मस्जिद तमाम मस्जिदों से बेहतर, हुजूर की सीरत तमाम अंबिया की सीरत से बेहतर, जिसको हुजूर पसंद कर ले वो सबसे बेहतर, खजूरों की कितनी किस्में हैं। मेरे आका ने अजवा को पसंद किया, सबसे महंगी यही खजूर हुजूर की पसंदीदा है, तो जिसको पसंद कर ले वो सबसे बेहतर। पता ये चला कि पूरी कायनात में हर वो चीज जिसका जाहिरी या बातनी ताल्लुक नबी पाक अलैहिस्सलाम की जात से हो जाए वही सबसे बेहतर। और उसकी दलील ये है कि हम गुनाहगार सियाकार खताकार हुजूर की उम्मत में होने की वजह से तमाम उम्मतों से बेहतर। तो अब अगर ये चाहते हो कि अपने आप को बेहतरीन बनाओ और अपने आप को बेहतरीन रखो, तो उस बेहतरीन जात से ताल्लुक कायम कर लो और उनकी बेहतरीन सीरत पर अमल कर लो, इस दुनिया में भी बेहतर आखिरत में भी बेहतर इंशाअल्लाह ताला। तो अल्लाह तबारक बताला हम सबको उस बेहतरीन अफजल और आला बरतर और बाला नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत पर अमल करने की तौफीक अता फरमाए, ताकि हमारी दुनिया भी बेहतर हो जाए और आखिरत भी बेहतर। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हम सब के सगीरा व कबीरा गुनाहों को माफ़ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह जो बीमार हैं उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला है उनकी परेशानियों को दूर कर, जो कर्जदार हैं उन्हें बारे कर्जे से दोषी फरमा, जो बे औलाद हैं उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद है उनकी औलाद को उनका फरमा बरदार बन। ऐ इलाही आलमीन ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकाम से इस नशीस में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमा, इन सब के रोज़गार में तरक्की अता फरमा, इन सब की ज़ाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।